बारे में लोगों के दरमियान तरह तरह की गलत फहमियाँ फैल गई हैं, उनकी हकीकत समझ लेने की ज़रूरत है। शेख़ुल इस्लाम मुफ्ती तकी साहब दामरगातुम का ये बयान है, बहुत पुराना है लेकिन हर रजब में नया हो जाता है क्योंकि वक्त की ज़रूरत होती है। इस पूरे महीने के बारे में जो बात सही सनद के साथ हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम से साबित है वो ये कि जब आप रजब का चांद देखते तो चांद देखकर आप ये दुआ फरमाते, अल्लाहुम्मा बारिक लना फी रजब व शाबान व बलगना रमजान, हे अल्लाह हमारे लिए रजब और शाबान के महीने में बरकत अता फरमाइए और हमें रमजान मुबारक तक पहुंचाइए, यानी हमारी उम्र इतनी कर दीजिए कि हम अपनी जिंदगी में रमजान को पाले। ये भी एक सआदत है, जिंदगी इसलिए मांगनी चाहिए ताकि बंदगी करे आदमी, इसलिए नहीं ईद मिल जाए और कपड़े बन जाए, इसलिए कि रोजे रमजान के रोजे रख ले तो हमारी यानी एक साल के रोजे और उसमें जो नमाजें होंगी ये सब चीजें वहां पे उस हमारे लिए बुलंदी या दराजात का बाइस बनती। इसलिए इस्लाम में आदमी जितना बूढ़ा होता है इतनी ज्यादा उसकी फजीलत बढ़ती चली जाती है, लेकिन वो जो आबिद जाहिद भी हो, बूढ़ा तो हो गया लेकिन मस्जिद को नहीं आता तो ऐसा ऐसे बुढ़ापे का क्या फायदा। तो हम जिंदगी इसलिए मांगे, मोहब्बत इसलिए है जिंदगी से कि जी भरता नहीं है बंदगी से, ये ज़ौक़े नबूवत है, ज़ौक़े सहाबा है कि हम इसलिए या अल्लाह रमजान हम शाबान को खैरियत से गुजार दीजिए और रमजान हमें अता फरमा दीजिए। गोया कि पहले आप देख लीजिए कितने दोस्त हमारे जानने वाले भी थे पिछले रमजान में, इस दफा नहीं है, अभी भी वक्त है, अल्लाह ताला हमें हयात अता फरमाए, हयात तय्यबा बरकत वाली हयात अता फरमाए, वरना जो है कितने लोग कुछ मालूम नहीं, ये जो 15 शाबान की रात में तकदीर के मामलात होते हैं तो बहुत से लोग उसी में जो है मुर्दों में लिखे जाते हैं और वो ईद की तैयारी कर रहे होते हैं, हालांकि ईद उनके नसीब में नहीं होती बाद दफा। तो फरमाया कि गोया कि पहले से रमजान की आमद का इश्तियाक होता था, ये दुआ आपसे सही सनद के साथ साबित है, इसलिए ये दुआ करना सुन्नत है, और अगर किसी ने शुरू रजब में यह दुआ न की हो तो अब ये दुआ कर ले। इसके अलावा और चीजें जो आम तौर पे लोगों में मशहूर हो गई हैं, इसमें शरीयत की कोई बुनियाद नहीं कि जो मुझे इसकी खबर दे उसकी मगफरत हो जाएगी, ऐसे ऐसे मैसेज में लोग रिवायात फैलाते हैं, बगैर सनद के रिवायत को नबी अलैहिस्सलाम की तरफ मंसूब करना गुनाह है। फरमाया जो मेरी तरफ झूठी बात मंसूब करे वो अपना ठिकाना जहन्नम में बना ले। तो या तो उससे जिसने भेजा है उससे सनद पूछे, नहीं हमें तो फिर ने भेजो, आप क्यों भेज रहे हो दूसरों को, पहले सनद पूछो किसी मुफ्ती साहब से, अपनी तरफ से बस ऐसे आसान काम भेज देते हैं ताकि इससे जो हमारी मगफरत हो जाए, फजर की नमाज नहीं पढ़ेंगे, सुन्नतों की जिंदगी नहीं गुजारेंगे, बस मैसेज करते रहेंगे। कभी करता है मैसेज और कभी ईमेल करता है, बंदे ने अर्थ किया कभी करता है मैसेज और कभी ईमेल करता है, जो टाइम पास करता है वो टाइम फेल करता है। टाइम पास करने का आजकल यही है, मैसेज कर दो, इतना मैसेज करो तुम्हारे पास घूम के दोबारा आ जाए, बहुत बड़ी फजीलत यही रह गई। जो असल काम था दीन की दावत का वो गया और सिर्फ मैसेज और व्हाट्सएप और यही सब रह गया। तो फरमाया मसलन 27 रजब की शब के बारे में ये मशहूर हो गया है कि ये शब शबे मेराज है और इस शब को भी इसी तरह गुजारना चाहिए जैसे शबे कद्र गुजारी जाती। जो फजीलत शबे कद्र की है कमोबेश शबे मेराज की भी वही फजीलत समझी जाती है, बल्कि मैंने तो एक जगह ये लिखा हुआ देखा कि शबे मेराज की फजीलत शबे कद्र से भी ज्यादा है अपनी तरफ से। हालांकि शबे मेराज में इख्तलाफ करना तो किसी तरह जायज ही नहीं क्योंकि मेराज का जिक्र तो कुरान में है, लेकिन किस महीने में थी, किस तारीख में थी और इस रात में जागने और इबादत की क्या फजीलत है, इसकी कोई सही सनद जो है वह हदीसों में नहीं है। ये भी खैंचतान के रजब को लाया जाता है, वरना इसमें साल में भी इख्तलाफ है कि कौन से साल में आपको मेराज हुई, और महीनों में तो इख्तलाफ है ही क्योंकि उस वक्त तारीख मुदव्विन नहीं हुई थी, इसलिए ये बात है। तो फरमा रहे हैं कि लोग अपनी तरफ से ऐसी ऐसी बातें लिख देते हैं कि शबे कदर जो कुरान में है, इन्ना अनज़लनाहु फी लैलतिल कदर, इससे ज्यादा मुस्तनद कोई रात नहीं। अब उस पर उस रात को फजीलत दे रहे हैं कि जिसमें किसी इबादत का कोई खास जिक्र नहीं है बल्कि आपके जाने का जिक्र है। शबे कदर एक दफा, शबे कदर हर रात आती है और शबे मेराज एक ही दफा आई آئی اور آ کے گزر گئی. ہاں معراج پر ایمان لانا کہ آپ جسم کے ساتھ آسمان پر تشریف لے گئے اور اللہ تعالیٰ نے آپ کو سارے نظارے کرائے جو آپ نے حدیثوں میں بیان فرمائے اور آ کر آپ نے صبح ہی صبح سنایا, یہ سب انشاءاللہ آگے آئے گا کہ میں رات رات معراج میں گیا. ابو جہل ہنس رہا ہے, دیکھو کیسی بات کر رہے, ذرا ادھر آؤ سب لوگوں کو بلاؤ. مولانا عبد الرحمن میمن صاحب نے مجھے بتایا اور کہنے لگے کہ دیکھو جب اللہ تعالیٰ چاہتا ہے تو جیسے گشت کا بیان ایک اعلان کرتا ہے نا, ایک کافر سے دین کا اعلان کرا رہا ہے, ادھر آؤ سب جمع ہو جاؤ, دیکھو یہ کیا نئی بات کہہ رہے ہیں کہ میں راتوں رات گیا اور جا کے جو ہے جنت دوزخ کو بھی دیکھایا, بیت المقدس بھی گیا اور آسمان پہ گیا, جنت دوزخ کو دیکھ کے آیا اور راتوں رات ہی ہو گیا. دیکھو کیسی بات کہہ رہے ہیں. جب ابوبکر صدیق سے کہا ابو جہل نے, دیکھو ایک آدمی ایسی بات کرتا ہے, حضرت ابوبکر صدیق نے پوچھا وہ آدمی کون ہے, کہا جس کو تم دوست بناتے ہو اور جو تمہارے راہبر ہیں. انہوں نے کہا کہ بالکل صدقتا, سچ کہا انہوں نے, بالکل سچ کہا. اسی سے ان کو صدیق کا لقب ملا. یہاں تک کہ بعض لوگوں نے منع بھی کیا حضرت خدیجہ وغیرہ نے کہ آپ لوگوں کو نہ بتائیں ورنہ لوگ انکار کریں گے, اور کیوں نہ بتاؤں میں جب دیکھ کے آیا ہوں تو میں کیوں نہ بتاؤں. تو ایسا یہ بالکل حقیقت ہے, آپ معراج پہ گئے اور واپس تشریف لائے اور جسم کے ساتھ معراج ہوئی. علامہ سید سلیمان ندوی رحم اللہ تعالی نے اپنی جو سیرت النبی کی تکمیل کی علامہ شبلی کی, اس میں یہ بات لکھی ہے کہ بعض لوگ اعتراض کرتے ہیں کہ جس آسمان میں کوئی سوراخ تو ہے نہیں, نبی علیہ السلام کیسے اوپر چلے گئے. تو حضرت الندوی اس کا جواب دیتے ہیں کہ ساری انسانیت اس کو مانتی ہے جو اللہ کو مانتی ہے. آدم علیہ السلام سے لے کر ابھی تک, آدم علیہ السلام کہاں سے آئے تھے, جنت سے اترے تھے آسمان سے زمین پر. قل نہبطوا کا لفظ بتا رہا ہے کہ اللہ تعالیٰ نے اوپر سے بھیجا تھا, جاؤ زمین پر, اب وہاں جا کے تم زندگی گزارو, پھر ایک وقت تک تمہیں وہاں رہنا ہے. تو جب ایک اتنا بڑا نبی آ سکتا ہے, اس وقت قد بھی بڑا تھا, نبی بھی بڑے تھے, وہ اتنا بڑا نبی آ سکتا ہے اور آسمان میں کوئی سوراخ نہیں ہے, تو ہمارے نبی جا سکتے ہیں اور آ سکتے ہیں, آسمان میں سوراخ کا احتیاج اللہ تعالیٰ کو نہیں ہے. اللہ تعالیٰ ان سب پابندیوں سے بے نیاز ہے. اور اقبال کہتے ہیں سبق ملا ہے یہ معراج مصطفیٰ سے مجھے, صلی اللہ تعالی علیہ وسلم, سبق ملا ہے یہ معراج مصطفیٰ سے مجھے کہ عالم بشریت کی زد میں ہے گردوں. اللہ تعالیٰ نے خیر البشر کے لیے, نبی علیہ الصلوۃ والسلام کے لیے وقت کے پہیے کو روک دیا اور آپ راتوں رات, آج کے تیز ترین دور میں بھی کوئی کہے کہ میں ہو کے آ گیا سعودیہ سے عمرہ کر کے, کوئی کہہ سکتا ہے؟ کوئی بھی نہیں مانے گا. اور جو کہتے ہیں خواب ہے, تو خواب میں تو آدمی کہیں سے بھی جا کے آ سکتا ہے, ہرگز خواب نہیں ہے بلکہ حقیقت ہے. آپ اپنے جسم کے ساتھ تشریف لے گئے اور اللہ تعالیٰ کی مرضی ہے جب چاہے کائنات کے نبضوں کو روک دے, لہٰذا اللہ تعالیٰ نے کائنات کے نظام کو روک دیا اور رات وہیں کی وہیں ٹھہری رہی, یہاں تک کہ آپ جو ہے معراج سے واپس تشریف لے آئے. لیکن اس سب کے باوجود یہ کہنا کہ اس رات کو جاگنے کی رات بنانا ضروری ہے یا یہ رات شب قدر کی طرح فضیلت رکھتی ہے, یہی بات وہ ہے جس میں مفتی صاحب فرما رہے ہیں کہ اپنی طرف سے لوگ یہ فضیلتیں بیان کر دیتے ہیں کہ اس رات کو بہت شب قدر کی طرح گزارنی چاہیے. اور خود فرما رہے ہیں مفتی صاحب کوئی سنی سنائی بات نہیں کرتے, بہت محقق اور تحقیقی بات کرتے ہیں. فرما رہے کہ میں نے خود لکھا ہوا دیکھا, شب معراج کی فضیلت شب قدر سے بھی زیادہ ہے. اور پھر اس رات میں لوگوں نے نمازوں کے بھی خاص خاص طریقے مشہور کر رکھے ہیں کہ اس رات میں اتنی رکعت پڑھی جائیں اور ہر رکعت میں فلا فلا خاص صورت پڑھی جائے اور خدا جانے کیا کیا تفصیلات اس نماز کے بارے میں لوگوں میں مشہور ہو گئیں. خوب سمجھ لیجئے, یہ سب بے اصل باتیں ہیں شریعت میں, ان کی کوئی اصل اور بنیاد نہیں ہے. اللہ تعالی ہمیں سنت و شریعت پر کامل عمل کرنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین.